यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म अच्युत अरियाल। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सिन्धुपाल्चोकको बाढ़ी प्रभावित हेलम्बु र मेलम्ची क्षेत्रको स्थलगत अवलोकन। बाढ़ी प्रभावित क्षेत्रको समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीको भनाई। नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक सकियो, बैठक भोलि पुनः बस्ने। नेपालमा आज थप 2169 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि। संक्रमित 22 जनाको मृत्यु, 1432 जना संक्रमण मुक्त। र विश्वमा कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या 40 लाख नाग्यो। प्रधानमन्त्री केपी शर्मा ओलीले बाढ़ी पहिरो प्रभावितहरूका लागि तत्काल 50,000 रूपियाँ राहत उपलब्ध गराइने बताउनु भएको छ। बाढ़ी पहिरोबाट प्रभावित स्थानीयहरूको अवस्था बुझ्न आज सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची पुग्नुभएका प्रधानमन्त्री ओलीले विस्थापितहरूसँग भेटघाट गर्नुहुँदै बाढ़ी प्रभावितहरूको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले स्थायी बसोबासका लागि थप 5 लाख उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो। प्रधानमन्त्री ओलीले आजै बाढ़ी प्रभावित हेलम्बु गाउँपालिकालाई 2,50,00,000, पाँच पोखरी थाङपाल गाउँपालिकालाई 2 करोड़ र मेलम्ची नगरपालिकालाई 1,65,00,000 चेक हस्तान्तरण गर्नुभयो। मेलम्चीमा चेक हस्तान्तरण गर्नुहुँदै प्रधानमन्त्री ओलीले मेलम्ची र हेलम्बुको पुनर्निर्माण र पुनर्स्थापनाका लागि तत्कालीन र दीर्घकालीन रूपमा के कसरी काम गर्न सकिन्छ भनेर आफू प्राविधिक टोलीसहित अवलोकनमा आएको जानकारी दिनुभयो। बाढ़ी प्रभावित क्षेत्र पुग्नुभएका प्रधानमन्त्री ओलीले बाढ़ी प्रभावितहरूको अवस्था बुझ्नुका साथै स्थानीय जनप्रतिनिधिहरूसँग पुनर्निर्माण र पुनर्स्थापनाका बारेमा छलफल समेत गर्नुभयो। प्रधानमन्त्री ओलीले मेलम्ची खानेपानी आयोजनाको सुरुङको निरीक्षण पनि गर्नुभयो। गत असार 1 गते बाढ़ीबाट क्षति भएको सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीको अवलोकन गर्न प्रधानमन्त्री ओलीका साथमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेमाङ लगायत सहभागी हुनुहुन्थ्यो। नेकपा एमाले भित्रको विवाद समाधानका लागि गठित कार्यदलको बैठकमा सहमतिको मस्यौदामाथि थप छलफल भएको छ। आज सिंहदरबारमा बसेको कार्यदल बैठकले हिजोको बैठकमा तयार सहमतिको मस्यौदामाथि थप छलफल गरेको र राष्ट्रको आवश्यकता एवं पार्टी कार्यकर्ताको चाहना अनुसारको नतिजा भोलिसम्म आउने कार्यदल सदस्य गोकर्ण विष्टले जानकारी दिनुभयो। नेता भीम रावलले आजको बैठकमा विभिन्न विषयमा छलफल भएको र छिट्टै निष्कर्षमा पुग्ने बताउनुभयो। कार्यदलको बैठक भोलि पुनः बस्नेछ। कार्यदलमा अध्यक्ष केपी ओलीको तर्फबाट नेता सुभाष नेमाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप गेवाली, शंकर पोखरेल र विष्णु रिमाल तथा वरिष्ठ नेता माधव कुमार नेपालको पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भूषाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त रहनु भएको छ। नेपालमा आज थप 2169 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 6530 नमूनाको पीसीआर परीक्षण गर्दा 1353 र 3887 नमूनाको एन्टीजेन परीक्षण गर्दा 816 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार संक्रमण दरका आधारमा बागमती प्रदेशका काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन र मकवानपुर, प्रदेश नम्बर 1 को झापा, मोरङ, सुनसरी र गण्डकी प्रदेशको कास्की जिल्ला रेड जोनमा रहेका छन्। यस्तै आज 1432 जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन्। हालसम्म संक्रमण मुक्त हुनेको दर 94.5% रहेको मन्त्रालयले जनाएको छ। कोरोना संक्रमणका कारण आज थप 22 जनाको मृत्यु भएको छ। यो सँगै संक्रमणका कारण मृत्यु हुनेको संख्या 9,362 पुगेको छ। स्वास्थ्य मन्त्री कृष्ण गोपाल श्रेष्ठले कोरोना भाइरसको अब आउन सक्ने तेस्रो लहरको गम्भीरतापूर्वक पूर्व तयारीमा रहन निर्देशन दिनुभएको छ। आज वीर अस्पतालमा रहेको कोविड युनिफाइड केन्द्रीय अस्पतालको अवलोकनपछि मन्त्री श्रेष्ठले कोविड अस्पतालको रूपमा रहेको वीर अस्पताललाई पूर्ण रूपमा सञ्चालन गर्न निर्देशन समेत दिनुभयो। त्यस अवसरमा मन्त्री श्रेष्ठलाई स्वास्थ्य सचिव लक्ष्मण अर्याल र अस्पतालका निर्देशक डाक्टर जागेश्वर गौतम सहित चिकित्सक टोलीले अस्पतालको पछिल्लो अवस्था बारे जानकारी गराउनुभयो। अस्पतालले हाल 100 बेडको आईसीयू सञ्चालन गरिरहेको र बाँकी 100 बेड आईसीयू सहितको बेड तयारी अवस्थामा रहेको अस्पतालका निर्देशक डाक्टर गौतमले जानकारी दिनुभयो। स्वास्थ्य सचिव अर्यालले मन्त्रालयले तेस्रो लहरलाई मध्यनजर गरी सबै तयारी थालेको उल्लेख गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि अस्पताल भवन उद्घाटन गर्ने कार्यक्रम रहेकोमा आज मन्त्री श्रेष्ठ निरीक्षण गर्न त्यहाँ पुग्नु भएको हो। चितवनमा पोस्ट कोविडका बिरामी बढ़दै गएका छन्। उपचारमा संलग्न चिकित्सकहरूका अनुसार कोविड भएर अस्पतालमा उपचार गराएका मध्ये 50% पुनः परीक्षणका लागि आउने गरेका र उनीहरूमा पोस्ट कोविडको समस्या देखिएको छ। कोविड निको भएपछि खोकी लागिरहने, सुहाँसुहाँ भइरहने जस्ता समस्या लिएर बिरामी आउने गरेका र परीक्षण गर्दा कोविड नेगेटिभ देखिने तर लक्षण भने बाँकी नै रहने समस्या रहेको बताइएको छ। पोस्ट कोविडका बिरामीमा फोक्सो सुक्ने र कर्किने समस्या आउने गरेको छ भने लामो समय अक्सिजन लगाएका बिरामीलाई शरीरलाई चाहिने पौष्टिक तत्व कम हुने हुँदा समस्या देखिने चिकित्सकहरू बताउँछन्। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तोकिएकै समयमा पार्टीको 14 महाधिवेशन सम्पन्न गर्न समयमै क्रियाशील सदस्यता छानबिनको टुंगो लगाउन आग्रह गर्नुभएको छ। आज पार्टीद्वारा गठित क्रियाशील सदस्यता छानबिन समितिको कार्यालय पुगेर सदस्यता छानबिनको अवस्थाबारे जानकारी लिनुहुँदै वरिष्ठ नेता पौडेलले क्रियाशील सदस्यता छानबिन समयमै टुंगो लगाउन आग्रह गर्नुभएको छानबिन समितिका प्रवक्ता प्रदीप पौडेलले जानकारी दिनुभयो। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा कृषि तथा पशुपालनमा युवा लक्षित कार्यक्रमलाई प्राथमिकता दिएको छ। कोरोनाका कारण रोजगारी गुमाएका युवाका लागि स्वरोजगार कार्यक्रम अघि सारिएको प्रदेश सरकारले जनाएको छ। अछामबाट संवाददाता टेकराज भण्डारीको रिपोर्ट।
चालू आर्थिक वर्षमा कोरोनाका कारण रोजगार गुमाएर फर्किएका युवाहरूका लागि व्यवसाय सञ्चालन गर्न अनुदान दिएको प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि पनि कृषि तथा पशुपन्छी कार्यक्रमलाई निरन्तरता दिएको छ।
महामारी तथा प्राकृतिक प्रकोपबाट बढी जोखिममा रहेका कृषकलाई पारिवारिक पोषण उत्पादन उपरान्तको क्षति न्यूनीकरण र खाद्य सुरक्षा प्रबन्धन गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै विस्तार गर्नेछ।
सुदूरपश्चिम प्रदेशका अधिकांश युवाहरूको रोजगारीको थलो भारत भए पनि कोविड-19 महामारीका कारण घरमै बसिरहेकाहरू अहिले हातमुख जोड्ने समस्यामा छन्। अछामको मंगलसिन स्वातका कीर्त खड्का।
पुनातिर रोजगार लागेको थिए, कोरोना बढ्यो अनि फेरि म घर फर्के। भैँसी पालन भयो, बाख्रा पालन, कुखुरा पालन गर्ने इच्छा थियो।
गत वर्ष रोजगार गुमाएर भारतबाट फर्केका मंगलसिन छका डण्डी प्रसाद भण्डारी प्रदेश सरकारको बाख्रा पालन कार्यक्रम मार्फत अनुदान पाएर अहिले काम गरिरहनु भएको छ।
कृषि ज्ञान केन्द्रले 34,000 रुपियाँ अनुदान दियो, त्यो अनुदानले अहिले मैले बाख्रा किनेर बाख्राको व्यवसाय गरिरहेको छु।
सुदूरपश्चिम प्रदेशले आर्थिक वर्ष 2078-79 बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेको छ। चालू आर्थिक वर्षको कार्यक्रमबाट बेरोजगारलाई सहयोग गरिएको बताउँदै कृषि ज्ञान केन्द्र अछामका प्रमुख छपेन्द्र शर्मा। आगामी आर्थिक वर्षका लागि कृषिको माध्यमबाट रोजगार सृजना गर्ने गरी विभिन्न कार्यक्रमलाई प्रदेश सरकारले फेरि निरन्तरता दिएको छ। प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता कुमारी चौधरी। कोरोना महामारीका कारण रोजगार गुमाएका तथा बेरोजगार रहेका व्यक्तिलाई लक्षित गरी तीनै तहका सरकारले अघि सारेका योजना र बजेटको प्रभावकारी कार्यान्वयन गर्न सके थप लाभ पाउन सकिन्छ। टेकराज भण्डारी, रेडियो नेपाल अछाम।
हजुर दर्शन।
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। संचार क्षेत्रका विज्ञहरूले पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। प्रेस काउन्सिल नेपालले आज काठमाडौँमा आयोजना गरेको प्रेस स्वतन्त्रताको संरक्षणमा प्रेस काउन्सिलको भूमिका विषय कार्यक्रममा वक्ताहरूले पत्रकारिता क्षेत्रलाई मर्यादित र थप जिम्मेवार बनाउनु पर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले प्रेस स्वतन्त्रताको सुनिश्चितता कानूनले गर्ने भएकाले कानून निर्माण प्रक्रियामा नै काउन्सिल सचेत हुनुपर्ने बताउनुभयो। महासंघका पूर्व अध्यक्ष शिव गाउँलेले काउन्सिलको कार्यक्षेत्र आचार संहिता अनुगमन भएको र सोही विषयमा काउन्सिल केन्द्रित हुनुपर्ने सुझाव दिनुभयो। नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीले आदिकवि भानुभक्त आचार्य नेपाल एकीकरणका सांस्कृतिक नायक भएको बताउनु भएको छ। 208 भानु जयन्तीको पूर्व संध्यामा अन्तर्राष्ट्रिय नेपाली समाज इन्सको भाषा साहित्य समितिद्वारा आज आयोजित भर्चुअल कार्यक्रममा कुलपति उप्रेतीले राजा पृथ्वीनारायण शाह आधुनिक नेपाल का एकीकरणकर्ता भए जस्तै आचार्यले भाषा साहित्यका माध्यमबाट एकीकरणको पूर्वाधार तयार गरेको बताउनुभयो। उहाँले सांस्कृतिक एकतामा जोड़ दिनुहुँदै प्रतिष्ठानले नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गराउन पहल गर्दै आएको बताउनुभयो। नेपाली सेनाले स्तरोन्नति गरेको काली गण्डकी करिडोर मालढुङ्गा रिडी खण्ड सड़क विभाग करिडोर आयोजना पाल्पालाई हस्तान्तरण गरेको छ। यसअघि स्तरोन्नति गरेर हस्तान्तरण गर्न बाँकी रहेको करिब 34 किलोमिटर सड़क 10 मिटर चौड़ाई बनाउने काम सकेर सड़क विभाग गण्डकी करिडोर आयोजनालाई हस्तान्तरण गरिएको नेपाली सेनाका प्रमुख इन्जिनियर रेशमीराज भट्टराईले जानकारी दिनुभयो। नेपाली सेनाले ट्र्याक खुलाएको सड़क 10 मिटर चौड़ा गर्ने जिम्मेवारी पाएकोमा बागलुङको बलेबा विमानस्थलदेखि गुल्मीको हर्मीचौरसम्मको सड़क काली गण्डकी करिडोर आयोजनालाई हस्तान्तरण गरिएसँगै स्तर उन्नतिको काम सकिएको इन्जिनियर भट्टराईले बताउनुभयो। हुलाकी राजमार्गमा पर्ने कैलालीको लम्की टिकापुर खक्रौला सड़कको स्तर उन्नतिको काम एक वर्षमा 20% मात्र सकिएको छ। कुल 29.7 किलोमिटर सड़कलाई 3 खण्डमा विभाजन गरी स्तर उन्नतिको काम शुरू गरिए पनि कोविडका कारण लक्ष्य अनुरूप काम हुन नसकेको हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढ़ीले जनाएको छ। कैलालीको टिकापुरबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
खकुला सड़क खण्डको स्तर उन्नति गर्ने कार्यको सम्झौता भएको एक वर्ष पूरा भएको छ। एक वर्षको अवधिमा 20% मात्र काम सम्पन्न भएको छ। 29.7 किलोमिटर सड़कलाई 3 खण्डमा विभाजन गरी सड़कको स्तर उन्नतिको काम जारी छ। हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढ़ीका इन्जिनियर पदम मडैले
तीनवटा प्याकेजमा पहिलो प्याकेजमा झण्डै 30% आराधीमा काम भएको, सेकेन्ड थर्डमा चाहिँ अलिक प्राइजेरी प्रोग्रेस भएको छ, त्यहाँ चाहिँ 15% आराधीमा छ। समग्र भन्दाखेरि 20% आराधी हो।
जम्मा 29.7 किलोमिटर मध्ये बजार क्षेत्रमा पर्ने 6.3 किलोमिटर चार लेन र बाँकी सड़क 2 लेनको निर्माण हुनेछ। अहिले माटो भर्ने नाली कलबर्ट बनाउने काम भइरहेको छ। लम्की टिकापुर सड़क खण्ड यस अघि पनि कालोपत्रे गरिएको थियो। त्यो कालोपत्रे गरिएको 6 महिनामै भत्किएको थियो। अहिले बनिरहेको सड़क खण्डको अवस्था त्यस्तो नहोस् भन्नेमा आफू सजग रहेको स्थानीय तहका प्रमुखहरूको भनाइ छ। टिकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र बहादुर हावल
एकदरहरूलाई बोलाएर समन्वय गरेको अवस्था छ र कुन स्तर के भइरहेको छ भन्ने विषय पनि हाम्रो प्राधिकरणले बेला बेला उहाँहरूसँग समन्वय गरेको अवस्था।
जानकी गाउँपालिकाका अध्यक्ष प्रदीप कुमार चौधरी पनि यो सड़क खण्डलाई गुणस्तर बनाउने विषयमा आफू चिन्तित रहेको र त्यही अनुसार निर्माण कम्पनीलाई पटक पटक सजग गराउने काम गरिरहेको बताउनुहुन्छ।
हुनुपर्ने त्यो गुणस्तर त्यो अनुसारको निर्माण भयो कि भएन भन्ने विषयमा चाहिँ हामी चाहिँ अलिकति चानाको भएर जस ठेकेदार खबरदारी गरिरहेका छौँ।
हुलाकी राजमार्ग निर्देशनालयसँग पहिलो खण्ड 8 किलोमिटर सड़क निर्माणका लागि कालिका कुमार जेबी काठमाडौँले 40,19,00,000, दोस्रो खण्ड 10 किलोमिटर निर्माणका लागि एपेक्स खड्गा कृष्ण जेबीले 40,99,00,000 र बाँकी तेस्रो खण्डको लागि रायमाझी गल्बा जगदम्मा जेबी काठमाडौँले 33,20,00,000 ठेक्का सम्झौता गरी काम शुरू गरेको हो। तीनै खण्डको ठेक्का सम्झौता समाप्त हुने मिति 30 महिनाको रहेको आयोजनाले जनाएको छ। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको दमौली जामुने खण्ड 4 घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ। म्याग्दी गाउँपालिका एक बर्चौरमा आज बिहान पहिरोसँगै ठूलो ढुङ्गा खसेपछि राजमार्ग अवरूद्ध भएको हो। पहिरो हटाएर राजमार्ग एकतर्फी सुचारू गरिएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल सिन्हाले जानकारी दिनुभयो। केही दिनदेखि परेको वर्षाले माटो कमजोर भएर पहिरो खसेको प्रहरीले जनाएको छ। कोविड 19 का कारणले लामो समयसम्म बन्द रहेको ताप्लेजुङको सुकेटार विमानस्थलमा आज नेपाल वायु सेवा निगमले उडान शुरू गरेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या 40 लाख नागेको छ। जोन्स हफकिन्स विश्वविद्यालयका अनुसार विश्वभरमा 40,21,065 जनाको मृत्यु भएको छ। विश्वभर कुल संक्रमितको संख्या 18,61,52,000 नागेको छ भने विश्वभर 3,39,38,33,500 डोज कोरोना विरूद्ध खोप लगाइएको तथ्याङ्क छ। खोप उपलब्ध भइरहे पनि विश्वका विभिन्न मुलुकमा पुनः कोरोना भाइरस संक्रमितको संख्यामा वृद्धि भइरहेको छ। कोरोना भाइरसले आक्रान्त पारेको भारतमा फेरि कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या बढ़न थालेको त्यहाँको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। पछिल्लो 24 घण्टामा भारतमा कोरोना भाइरसका कारण 1,206 जनाको मृत्यु भएको छ। यो सँगै भारतमा कोरोनाका कारण अहिलेसम्म 4,07,145 जनाको मृत्यु भएको छ। भारतमा अहिले कोरोना संक्रमण मुक्त हुनेको संख्या 97.20% रहेको छ। यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले विश्वका आर्थिक शक्ति सम्पन्न देशहरूको समूह G20 देशहरूलाई कोविड विरूद्धको खोपमा सहयोग गर्न आग्रह गर्नुभएको छ। विश्वका आर्थिक शक्ति सम्पन्न 20 देशको संगठन G20 सम्बोधन गर्दै महासचिव गुटरेसले हाल विश्वका विकासशील देशहरूले कोविडको खोप पाउन नसकेको र यसरी खोप पाउने र पाउन नसकेका देशहरूका बीचमा एउटा ठूलो अन्तर देखिएकोले ती देशलाई खोप सहयोग गर्न आग्रह गर्नुभएको हो। साथै राष्ट्रसंघीय महासचिव गुटरेसले विश्वका विकासशील देशहरू कोविड 19 कारण आर्थिक समस्यामा परेका भन्दै ती देशलाई ऋण अर्थात आर्थिक सहायता दिएर सहयोग गर्न पनि आग्रह गर्नुभयो। बंगलादेशको एक खाद्य कारखानामा आगलागी हुँदा 52 जनाको मृत्यु भएपछि त्यस कारखानाका मालिकलाई हत्याको आरोपमा प्रहरीले आज पक्राउ गरेको छ। बिहीबार अबेर लागेको आगलागीमा पनि कारखानामा कार्यरत 11 वर्षका कामदार समेतको मृत्यु भएको थियो। रसायन र प्लास्टिकको मात्रा धेरै भएको कारखानामा भएको घटना सुनियोजित हत्या भएको प्रहरीले जनाएको छ। ताजिकिस्तानको पश्चिमी क्षेत्रमा आज गएको शक्तिशाली भूकम्पमा परि कम्तीमा 5 जनाको मृत्यु भएको छ। 5.9 म्याग्नेच्युडको भूकम्पमा परि अन्य धेरै घाइते भएका र उद्धार कार्य जारी रहेको समाचारमा जनाइएको छ। अब आर्थिक समाचार।
नेपाल उद्योग वाणिज्य महासंघले नेपाल र भारत बीचको रेल सेवा सम्झौता संशोधनबाट दुवै देश बीचको व्यापार तथा पारवन सम्बन्ध थप नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेको छ। महासंघले सम्झौताले समग्रमा व्यापार लागत घटाउनुको साथै नेपालको अन्तर्राष्ट्रिय व्यापारमा सहजीकरण गर्न समेत महत्वपूर्ण सघाउ पुर्याउने उल्लेख गरेको छ। हाल नेपालको बीरगंजसम्म रेल सेवा उपलब्ध भएकोमा विराटनगर भैरुवा र इनरुवामा रेल सम्बद्ध पूर्वाधार तयार भए पश्चात रेल सेवा उपलब्ध हुने गरी र नेपाल भारत सीमाका अन्य पारवन बिन्दु तथा द्विपक्षीय व्यापार नाकाहरूमा सहमतिका आधारमा रेल सेवा विस्तार हुँदै जाने सुविधाले नेपालको तेस्रो मुलुकसँगको व्यापारमा सहजता हुनुको साथै द्विपक्षीय व्यापार तथा पारवनको सहजीकरणमा समेत सम्झौताले महत्वपूर्ण भूमिका खेल्ने महासंघले विज्ञप्ति मार्फत उल्लेख गरेको छ। नेपाल भारत बीचको रेल सम्झौता संशोधनबाट नेपालको आयात निर्यातको लागत तथा समय घटाउन र कागजी प्रक्रियामा पनि सरलता आउने विश्वास महासंघले लिएको छ। नेपाल धितोपत्र बोर्डले चालू आर्थिक वर्षमा कुल 14,04,97,07,25 बराबरका हकपर्द शेयर निष्कासनका लागि अनुमति दिएको छ। बोर्डले चालू आर्थिक वर्षमा विभिन्न 7 कम्पनीलाई हकपर्द शेयर बिक्रीका लागि अनुमति दिएको हो। हकपर्द शेयर निष्कासनको स्वीकृति पाएका मध्ये सबैभन्दा ठूलो परिणामको हकपर्द शेयर भने हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको रहेको छ। नेपालको जलविद्युत क्षेत्रको विकासका लागि स्थापना भएको सो कम्पनीले दर्जन भन्दा बढी आयोजनामा लगानी गरिसकेको छ। कम्पनीको चुक्ता पुँजी 22 अर्ब पुर्याउने लक्ष्यका साथ एचआईडीसीएलले हकपर्द शेयर बिक्री गर्न लागेको हो। यो साता नेपाली शेयर बजारको नेप्से परिसूचक करिब 18 अंकले घटेको छ। गत साता 2,843 बिन्दुमा बन्द भएको नेप्से यो साता 17.90 अंकले घटेर 2,825.10 बिन्दुमा झरेको छ। नेप्से सँगै यो साता कारोबार रकम पनि घटेको छ। गत साता 34,16,00,00,000 कारोबार भएको बजारमा यो साता 2,57,382 कारोबारमा 23,26,00,00,000 रुपियाँ बराबरका 5,58,00,00,000 किता शेयरहरू किनबेच भएका छन्। गत साताको तुलनामा यस साताको कारोबार रकम 31.91% अर्थात 10,90,00,00,000 रुपियाँले कमी हो। यस साता नेप्सेको कुल बजार पूँजीकरण 0.50% घटेको छ। गत साता 39 49 अर्ब रूपियाँ रहेको कुल बजार पूँजीकरण यो साता 19 अर्बले घटेर 39 खर्ब 29 अर्बमा झरेको छ। कञ्चनपुरका किसानहरू व्यावसायिक केरा खेतीतर्फ आकर्षित भएका छन्। कृषि ज्ञान केन्द्रबाट केरा खेतीका लागि आवश्यक आर्थिक तथा प्राविधिक सहयोग प्राप्त गरेपछि किसानहरू व्यावसायिक केरा खेतीतर्फ आकर्षित भएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका 8 कलकत्ताका कमर सिंह राणाले 17 बिघा जग्गामा केरा खेती गर्नुभएको जानकारी दिनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवनाचार्य। अब खेलकुद समाचार।
नेपालले 13 संस्करणको दक्षिण एसियाली फुटबल प्रतियोगिता साफ आयोजनाको तयारी अघि बढ़ाएको छ। आयोजक राष्ट्र बंगलादेशले प्रतियोगिताबाट हात झिकिसकेको जानकारी गराएसँगै नेपालले साफ आयोजनामा दावी प्रस्तुत गरेको छ। सोही अनुसार अखिल नेपाल फुटबल संघ एन्फाले साफ आयोजनाको तयारी थालेको हो। कोपा अमेरिका अन्तर्गतको खेल नेपाली समय अनुसार भोलि आइतबार बिहान 5:45 ब्राजिल र अर्जेन्टिना बीच फाइनल हुनेछ। ब्राजिलमा जारी प्रतियोगिताको उपाधिका लागि भिडन्त हुन लागेको हो। ब्राजिल र अर्जेन्टिना आमने सामने हुँदैछन्। विश्व फुटबलका दुई उत्कृष्ट खेलाड़ी लियोनल मेसी र नेमारका लागि यो उपाधि महत्वपूर्ण रहेको छ। यसअघि दुवै खेलाड़ीले देशका लागि ठूलो उपाधि जिताउन सकेका छैनन्। विश्व फुटबलमा लामो समयदेखि राज गरिरहेका मेसीको देशका लागि चौथो पटक ठूलो प्रतियोगिताको फाइनल खेल खेल्दैछन्। योभन्दा पहिला उनले एक विश्वकप र दुई कोपा अमेरिकाको फाइनल खेल खेलिसकेका छन्। त्यसैले पनि मेस्सीका लागि यो उपाधि महत्वपूर्ण रहेको छ। यसको नतिजाले दक्षिण अमेरिकी च्याम्पियन दिनेछ। विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित स्थल माराकाना स्टेडियममा फाइनल खेल हुनेछ। उपाधिका लागि दुवै च्याम्पियन टीम ब्राजिल र अर्जेन्टिना भिड्नेछन्, जुन यस पटक कोपाको मुख्य आकर्षक रहेको छ। युवा स्टार नेमारको ब्राजिल प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन पनि रहिसकेका छन्। ब्राजिललाई उपाधि जित्नबाट छेक्ने काम लियोनेल मेस्सीले गर्नेछ। युरो कप 2020 फाइनलमा इटाली र इङ्ल्याण्ड बीचको खेल आइतबार राति लन्डनमा हुने भएको छ। पहिलो पटक युरोकपको फाइनलमा पुगेको इङ्ल्याण्ड र एक पटक युरोकपको विजेता रहिसकेको इटाली दुवैको खेल रोचक रहनेछ। बलिया प्रतिद्वन्दीलाई पछ्याउँदै फाइनल पुगेको दुवै टीममा केही यस्ता सक्षम खेलाड़ी छन् जसले खेललाई कुनै पनि बेला आफ्नो पक्षमा ढाल्न सक्नेछन्। यसअघिका 27 खेलमा इटालीले इङ्ल्याण्ड विरूद्ध 11 जित निकालिसकेको छ।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो गिरिशा उपाध्याय। अब मौसम सम्बन्धी जानकारी। देशभर मनसुनी वायुको प्रभाव रहेकाले हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनका साथै केही स्थानमा मेघगर्जन चट्याङसहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आगामी 24 घण्टामा भारी वर्षाका कारण पहाड़ी भूभागमा भूक्षय तथा पहिरोको जोखिम रहनुका साथै नदीनाला तथा खहरी खोलामा पानीको सतह बढ़न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ। हाल देशभर सामान्यदेखि पूर्ण बदली रहनका साथै प्रदेश नम्बर 1 बागमती गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 29 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस वर्षा फाटफुट। काठमाडौँको अधिकतम 29.2 डिग्री सेल्सियस, न्यूनतम 20.7 डिग्री सेल्सियस वर्षा 69.4 मिलिमिटर। पोखराको अधिकतम 31.4 डिग्री सेल्सियस, न्यूनतम 24.2 डिग्री सेल्सियस वर्षा फाटफुट। वीरेन्द्रनगरको अधिकतम 32.8 डिग्री सेल्सियस, न्यूनतम 23.6 डिग्री सेल्सियस वर्षा 20.4 मिलिमिटर र दिपालको अधिकतम 36 डिग्री सेल्सियस, न्यूनतम 28.3 डिग्री सेल्सियस वर्षा 25.2 मिलिमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सिन्धुपाल्चोकको बाढ़ी प्रभावित हेलम्बु र मेलम्ची क्षेत्रको स्थलगत अवलोकन। बाढ़ी प्रभावित क्षेत्रको समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीको भनाई। नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक सकियो, बैठक भोलि पुनः बस्ने। नेपालमा आज थप 2169 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि। संक्रमित 22 जनाको मृत्यु, 1432 जना संक्रमण मुक्त। र विश्वमा कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या 40 लाख नाग्यो। यसका साथै साँझ 7 बजेको समाचार यही पूरा हुन्छ। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।